नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क, सिधा कुरा प्रष्ट विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार, प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। साउनको पहिलो हप्ता पनि सकिन लाग्यो, तर धेरै ठाउँमा रोपाई बाँकी नै छ। असारमा त्यति राम्रो पानी पर्न सकेन, त्यसैले आकाशे पानीको भर पर्नुपर्ने किसानले रोपाई गर्न पाएका छैनन्। साउन लागिसक्दा पनि पानी राम्रोसँग पर्न सकेको छैन। पानी नपरेर निराश भएका किसानले यस्तो बेला के गर्न सक्छन् त? आज हामी यही विषयमा कुराकानी गर्छौं। तर सबैभन्दा पहिले कृषिसँग सम्बन्धित जानकारी साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
धानखेतमा भर्खर रोपेको बेर्नाले नाइट्रोजन मल लिन नसक्ने र माटोबाट चुहिएर जाने हुनाले रोपाई गर्ने बेलामा युरिया मलको प्रयोग गर्नुहुँदैन। जग्गाको पहिलो जोताई अगाडि राम्ररी पाकेको कम्पोस्ट मल 300 देखि 400 केजी प्रति कट्ठा वा 450 देखि 600 केजी प्रति रोपनीका दरले राख्ने र धान रोप्ने बेलामा बाउसे गरिसकेपछि डीएपी 3.5 केजी र पोटास 2 केजी प्रति कट्ठा वा डीएपी 5.5 केजी र पोटास 3 केजी प्रतिरोपनीका दरले सबै जमिनमा एकनासले पर्ने गरी छर्नु पर्दछ। यस्तै 20 देखि 25 दिनको बेर्ना रोप्नको लागि उत्तम हुने र बेर्ना रोप्दा प्रत्येक गावामा 2 देखि 3 वटा बेर्ना 2 देखि 3 सेन्टिमिटरको गहिराईमा रोप्नु पर्दछ। धान रोपेको 4 देखि 5 दिनमा बुटालकोर नामक विषादी 430 ग्राम प्रति कट्ठा वा 1.25 केजी प्रति रोपनीका दरले सबै खेतमा पर्ने गरी छरेर झारपातको प्रकोप कम गर्न सकिन्छ। धान रोपेको 5 देखि 6 दिनपछि 15 देखि 20 दिनसम्म 3 देखि 5 सेन्टिमिटर र त्यसपछि धान पाक्नुभन्दा 15-20 दिन अघिसम्म 5 देखि 7 सेन्टिमिटर पानी जमाउनु पर्दछ। धानखेतमा पात बेरुवा किरा लिफ फोल्डरबाट हुने नोक्सानी कम गर्न यो किराको फूलहरू भएको पातको टुप्पो चुडेर नष्ट गर्ने नाइट्रोजन युक्त मलको सन्तुलित मात्रा प्रयोग गर्ने, धानखेतको राम्ररी गोडमेल गर्ने, नरिवलको डोरी वा अन्य काँडादार लट्ठी लिई दुवै छेउमा समातेर दुई छेउमा बस्ने र धानलाई चुहाएर क्रमशः विपरीत दिशातर्फ जानुपर्दछ। यसो गर्नाले धानको पातमा रहेका पात बेरुवा वा लार्वाहरू पानीमा खसेर नष्ट हुन्छन्। साथै खेतमा यसको असर 25 देखि 30% देखिएमा विषादीको प्रयोग नगर्नुहोला। यो अवस्थासम्म आर्थिक रूपमा क्षति नहुने साथै धान खेतमा भएका मित्र जीव किराहरू नष्ट नहुने भएकाले त्यसो नगर्नुहोला। तर 30% भन्दा बढी क्षति देखिएमा अल्फामेथ्रिन 10% ईसी 1.5 ml प्रति लिटर पानीमा मिसाएर 20 लिटर प्रति कट्ठाको दरमा धानको पात भिज्ने गरी बेलुकीको समयमा छर्नु पर्दछ। यस्तै धानपछि मकैको कुरा, मकैको ध्वासे थेग्ले ग्रे लिफ स्पट रोगको उपचारको लागि ढुसी नाशक विषादीहरू मध्ये वेबिस्टिन कार्विन्टाजिम वा वेनोफिट 1 ग्राम अथवा डाइथेन एम 45 मानकुजेब वा साफ मानकुजेब प्लस कार्विन्टाजिम 2 ग्राम प्रति लिटर पानीको दरले रोग देखा पर्ने समयभन्दा केही दिन अघि नै एकपटक छर्केर उपचार गर्नु लाभदायक हुन्छ। प्राय उच्च पहाड़ी क्षेत्रमा साउन महिनादेखि पातमा रोग देखा पर्ने हुँदा असारको अन्त्यतिर विषादी छर्नु उपयुक्त हुन्छ। त्यसपछि रोगको प्रकोप हेरी आवश्यकता भए एकपटक फेरि विषादी प्रयोग गर्न उपयुक्त हुन्छ। मकैमा गवारोको प्रकोप बढ़ी भएमा यसको व्यवस्थापन गर्न कार्बोफ्युरन 3-4 दानाको दरले अथवा फ्रिपोलिन 2-3 दानाको दरले हातमा पन्जा र मुखमा मास्क लगाएर दिउँसोतिर हावा नचलेको समयमा बोटको गुबोमा राख्नु पर्दछ। यसरी विषादी राख्दा कार्बोफ्युरन 650 ग्राम र फिप्रोनिल 500 ग्राम प्रति कट्ठाका दरले छर्नु पर्दछ।
यो थियो नार्कको कृषि सल्लाह। रोपाई गर्न बाँकी ठाउँका किसानले के गर्ने भन्ने विषयमा एकजना कृषि विज्ञसँग छलफल बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कृषि सम्बन्धी विशेष कार्यक्रम बन्दिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। साउनको पहिलो हप्ता बितिसक्न लाग्दा समेत राम्रोसँग रोपाई हुन सकेको छैन। धेरै ठाउँमा रोपाई बाँकी नै छ। आकाशे पानीको भर पर्नुपर्ने किसान अझै आकाशतिर हेर्न र बस्न बाध्य छन्। पानी नपर्दा प्याडमा रहेको बिउ पनि सुकेर जान लागिसकेको छ। रोपाई भइसकेको ठाउँ र रोपाई हुन बाँकी रहेका ठाउँका किसानले के कुरामा ध्यान दिने त? कस्तो धान लगाउँदा राम्रो होला? यसै विषयमा कुराकानी गर्न धानबाली विज्ञ भोलामान सिंह बस्नेत हामीसँग हुनुहुन्छ। उहाँसँग कुराकानी गर्दै हुनुहुन्छ साथी अर्जुन पोखरेल।
सर, स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
ए, धन्यवाद पोखरेलजी।
धेरै जस्तो ठाउँमा रोपाई भयो, केही ठाउँमा चाहिँ पानी परेर रोपाई हुन सकेको छैन। यो वर्ष चाहिँ धान रोपाईका हिसाबले चाहिँ कस्तो रह्यो, अहिलेसम्म कस्तो देखिरहेको छ?
के हुन्छ भने एउटा फेरि हामीले सोच्नु, हाम्रो त भौगोलिक होइन, विभिन्न भौगोलिक क्षेत्रहरू छन्। जस्तै उच्च पहाडको त अब कुरै गर्न परेन, संसारको सबभन्दा अग्लो ठाउँमा धान खेती हुने जुम्लाको छमचर हो। त्यस्ता उच्च भेगमा त धेरै अगाडि चैतैमै लगाइदिन्छन् तपाईँको। अनि मध्य पहाडमा यता आयो भने त्योभन्दा पछि भन्नुहोस् न, वैशाख जेठसम्म अथवा असाढसम्म पनि लगाइन्छ। तर अहिले पनि मध्य पहाडमा पनि अब लगाइरह भन्ने सुनिन्छ। अनि तराईमा चाहिँ तपाईँको अझ समय छ कि, साउनभरि पनि लगाएको पनि हुन्छ। अनि अर्को अर्को हामीले के पनि सोध्न पर्छ भने, यो समय घुर्किँदै गएपछि कुनै पनि धानका जातहरू एउटा चाँडै पाक्ने हुन्छ भन्नुहुन्छ। चाँडै भन्नुको मतलब 110-120 दिनमा पाक्ने जात हुन्छ सिफारिस गरेका छन्। अनि अर्को मध्यम समयमा पाक्ने भन्छ, 120-130 दिनमा 35 दिनमा पाक्ने। अनि अर्को अझ ढिलो पाक्ने हुन्छ, 140-150-158 दिन लाग्ने पनि हुन्छ। त्यस हुनाले अलि समयमै लगायो भने त्यो ढिलो पाक्ने जात लगाए पनि भयो। अब अहिले समय चाहिँ ढिलो भयो रोपाईँको भने, चाँडै पाक्ने जात लगाइदियो भने अलिक ढिलो भयो भने त्यो बेलैमा काट्न सकिन्छ। अनि सोध्नु के पर्यो भने, तपाईँको खाद्यान्नको हिसाब लियो भने अब धान एक नम्बरको बाली भयो, वर्षे बाली भयो। अनि यसपछि लगाउने खाद्यान्न बाली दोस्रो भनेको गहुँ हो फेरि। त्यस हुनाले यो धान बाली लगाएपछि काटेपछि लगाउने गहुँ बालीलाई पनि असर गर्छन् कि, यो ढिलो भएपछि धान ढिलो भएपछि। अनि साधारणतः हामी के भन्छौँ भने, त्यो भन्ने बेला हुन त अङ्ग्रेजीमा टर्न एराउन्ड टाइम भन्छ। त्यो भने के भने, एउटा बाली पाकेपछि अर्को बाली जति छिटो लगायो त्यही धेरै फल्छ कि। एउटा बाली काटेर अर्को बाली जति छिटो, जस्तै अब गाउँमा चाहिँ एउटा राम्रो एउटा अनुसन्धान भएको छ तपाईँको, हाम्रो यो राष्ट्रिय गाउँबारी अनुसन्धान कार्यक्रम भनेर रूपन्देहीमा छ, भैरवामा। त्यसमा चाहिँ धानपछि धानको कुरा गर्छौँ हुन त हामी, त्यसपछि पनि एउटा अर्को बाली पनि छ भन्न खोजेँ मैले। जस्तै हाम्रो अनुसन्धानबाट सिफारिस के गरेको हुन्छ, मङ्सिरको पहिलो हप्तामा गहुँ लगाउनु भनेको हुन्छौँ कि। तर किसानले मङ्सिरको पहिलो हप्तामा नलगाएर मङ्सिरको तेस्रो हप्तापछि लगाउन थाल्नुभयो भने, प्रत्येक एक दिन ढिलो हुँदाखेरि 40-50 किलोग्राम प्रति हेक्टर प्रति दिनको दरले त्यो घट्दै जान्छ गहुँको उत्पादन। त्यो ढिलो हुँदै हुँदै गएपछि किन हुन्छ भने, त्यो भैरवा भएर उता तराईतिर तपाईँको पछु हावा भने, तातो हावा पश्चिमबाट पछु हावा भने लाग्छ। अनि गहुँ फुल फुल्ने दुध पस्ने बेलामा, त्यस्तो बेलामा तातो हावा लगायो भने त त्यो सुकाइदिन्छ, चाउरी पर्छ बिउ नै। अनि त्यसैले यो धान कुरा गर्नखेरि अर्को बाली अथवा अरू तरकारीहरू पनि लगाइन्छ, त्यसो भने बेलैमा धान काट्न सक्यो भने अनि अर्को बालीलाई पनि राम्रो हुन्छ भन्न खोजेँ मैले।
अब विगतका दुई तिन वर्षमा हामीले धानमा निकै प्रगति गरेका छौँ, राम्रो धान फलेको थियो, यसपल्ट चाहिँ के देखिएको छ मौसमले गर्दाखेरि अन्य कारणहरूले जस्तै बिउ बिजन मलहरूको कारणले गर्दाखेरि कस्तो उत्पादनको लक्षण देखिएको छ?
अनि पोखरेलजी एउटा के भनिन्छ भने कहिले कहिले ती तपाईँ जस्ता पत्रकारहरूले हामी कृषिमा काम गर्ने मान्छेहरूलाई अथवा प्रशासकहरूले नि भने एउटा के पाइन्छ भने वर्षा राम्रो भयो भने धान धेरै फल्ने रे, वर्षा राम्रो भएन भने धान कम फल्ने भने तपाईँहरू कृषि विज्ञको के काम भयो के काम भयो त भनेर भन्ने जस्तो कुरो सुनिन्छ। अनि मलाई चाहिँ के लाग्छ भने तपाईँको संसार नेपाल मात्रै होइन यो त संसारमै लागू हो नि, यो तथ्य के हो भने वर्षा राम्रो हो भने धान राम्रो हुन्छ, वर्षा भएन धान कम फल्छ, त्यो संसारभरमा लागु हुने कुरा हो। तर हामीले कहिले पनि सुन्दैनौँ कि जहाँ वर्षा चाहिँ नि नराम्रो हो हेर्नुहोस् ओहो धानको चाहिँ नि एकदम उत्पादन धेरै हो भने त कहीँ पनि सुनिँदैन फेरि। त्यसो हुनाले त्यो नेपालमा मात्रै होइन अरू देशहरूमा पनि वर्षा र धानको चाहिँ नि यस्तो गहिरो सम्बन्ध छ कि त्यो धान उत्पादन कम र बेसी हुनेमा वर्षाको ठुलो भूमिका हुन्छ। अनि म के भन्छु भने वर्षा जति नै राम्रो भए पनि हामीले त्यो अब धेरै उत्पादन उत्पादकत्व दिने धानका जातहरू त्यसको खेती गर्ने तौर तरिकाहरू कृषि सामग्रीहरू सबै सिँचाइ भने सबै मिल्यो भने न अनि धेरै उत्पादन हुन्छ। वर्षा मात्रै राम्रो हुनुभयो अब कृषि सामग्री प्रयोग भएको छैन उन्नत बिउहरूको प्रयोग भएको छैन भन्ने त भएन। त्यस हुनाले समष्टिगत रूपमा उत्पादन बढाउनको लागि वर्षाको वर्षाले ठुलो रो भूमिका त खेल्छ तर जात र कृषि सामग्रीहरू यो अब खेती गर्ने तौर तरिकाहरूले पनि ठुलो भूमिका खेल्छ भन्न खोजेँ मैले। अनि तपाईँको अब यी अहिले हामी त फेरि के भन्छन् भने धेरैजसो यस्ता गोष्ठीहरूमा अहिले जलवायु परिवर्तनको कुरा गर्न थाले हामीले करिब करिब 10-12 वर्ष भयो होला हेर्नुहोस्। अनि जुन गोष्ठीमा जान्छु म एउटा कमेन्ट एउटा के अनुभव गरिरहेको छु भने यो अब तापक्रम बढ्यो विश्वको तापक्रम पनि बढ्यो अनि अब हिउँ पग्लिन थाले अब स्याउहरूको फुल अगाडि फुल्न थाल्यो भन्या हुन्छन्। अनि हामी कृषिले चाहिँ के भन्छौँ भने यो तापक्रम बढ्दै गएपछि किसानलाई के समस्या आयो र त्यसको समाधान के भन्ने कुरोहरू गर्छन् कि कृषिमा चाहिँ जस्तो मैले प्रत्यक्ष उदाहरणै दिएँ भने अब हाम्रो नेपालमा त धेरै जस्तो खडेरी पर्छ हेर्नुहोस् है खडेरी पर्छ अनि त्यो खडेरी सुक्खा भएपछि धानको कुन जात लगाउने भनेर हामीले सुक्खा धान एक सुक्खा धान दुई सुक्खा तिन धान तिन सुक्खा चार सुक्खा पाँच सुक्खा छ भनेर छवटा धानका जातहरू सिफारिस गरिरहेको छ सुक्खा ठाउँको लागि। अनि जस्तो त्यो सुक्खा छ त कस्तो गुण भएको धान भन्नुहुन्छ भने खडेरी भए सुक्खा भए पनि राम्रो हो नि पानी बढी भए पनि राम्रो हो नि त्यस्तो दुइटै अवस्थामा पनि राम्रो भयो नि भनेर यसरी ल किसानको यो अवस्था छ भने यो जात लगाउनु। कहीँ कहीँ फेरि डोवानको समस्या हुन्छ है पानी जमेर अनि जस्तै धान रोप्यो 15 दिनसम्म पनि डुब्यो भने सबै अहिले सिफारिस भएका जातहरू मर्छन् धान रोपेपछि 15 दिनदेखि त्यो दिनसम्म डुबायो भने। तर हामीले 2-3 जातहरू यस्तो सिफारिस गरेका छौँ कि धान रोपेर पुरा 15 दिनसम्म पानीले डुबायो अनि त्यसपछि निकास गरेर भयो अथवा पानी मतलब घट्यो भने त्यो मर्या जस्तो हुन्छ पहिला तर त्यो मौलाएर आउने के जस्तै मैले जातकै नाम हामी त यसरी किटान गरेर भन्छौँ स्वर्ण सबवान भन्ने जात छ त्यो लगायो भने त्यो गुड 15 दिनको डुबान सहन्छ अर्को साम्बा मसुली सबवान भन्छ त्यसले पनि त्यो 15 दिनको डुबान सहन्छ अहिले हालसाललाई एउटा चेहरान सबवान भनेर त्यो उन्मोचन भयो भन्छौँ हामी अब साधारण भाषामा सिफारिस भन्यो भने त्यसले पनि रोपेको 15 दिनसम्म डुबान भए पनि सहन्छ। अनि अब जलवायु परिवर्तन अब म त के भन्छु भने क्लाइमेटमा जलवायुमा कुरा गर्छन् किसानहरू क्लाइमेट स्मार्ट हुन पऱ्यो भन्छन् अब म त के भन्छु भने अब त्यो क्लाइमेट जलवायुप्रति होइन पुरा कृषिमै पनि फार्मर पनि एग्रिकल्चर स्मार्ट हुनु पऱ्यो अब भन्छु कि तपाईँको त्यो भन्न खोजेको के भने अब जस्तै जुबान पऱ्यो भने कुन जात लगाउने खडेरी भयो भने कुन लगाउने भने जस्तै अब एउटा राम्रो तपाईँको पूर्वानुमान हामी त हाम्रो यहाँ नेपालमा चाहिँ नि धेरै दिनको चाहिँ त्यो भविष्यवाणी फोरकास्ट गर्न सक्ने मेकानिजम छ अहिले 1-2-3 दिनसम्मको भन्न थाल्नु भएको छ उहाँहरूले। अनि एउटा साउथ एसिया यो दक्षिण एसियाली मौसम विज्ञ विदहरूको बैठक गर्छन् यो मुख्य धान लगाउन अगाडि यसपालि भुटानको थिम्पूमा बसेको थियो त्यो बैठक अनि त्यसले चाहिँ फोरकास्ट गरेको छ पूर्वानुमान के गर्यो भने हाम्रो नेपालको पूर्वी मध्य र पश्चिमी नेपालमा चाहिँ नि औसत वर्षा हुन्छ भनेर उनीहरूले एक महिना अगाडि नै घोषणा गरेका थिए। अनि मध्य पश्चिम र सुदूरपश्चिममा जानुभयो भने चाहिँ त्यो औसतभन्दा पनि कम पानी हुन्छ भनेर त्यो भविष्यवाणी गरेका थिए। त्यसो हुनाले त्यो एक महिना अगाडि नै त्यो भविष्यवाणी गरेपछि किसानहरूले नि अब यस्तो कुराहरू थाहा पाउनु पऱ्यो भने अनि ल है खडेरी सुक्खा यति हुँदैछ भने त्यस्तो त्यस्तो जातहरू यस्तो यस्तो नि रहेछ भने थाहा पाउनु पऱ्यो भने अनि अर्को चाहिँ पोखरेलजी एउटा के छ भने अब एउटा जातको कुरा गरेँ मैले एउटा त्यो खेती गर्ने भन्यो धानको त ब्याड राख्छन् तपाईँ रोप्नुभन्दा अगाडि एउटा धुले ब्याड भन्छन् एउटा हिले ब्याड भन्छन् कि अनि एउटै जातको धान हेर्नुहोस् है एउटै जातको धान एउटा चाहिँ नि धुले ब्याडमा लगाउनुहोस् अर्को चाहिँ नि हिले ब्याडमा लगाउनुहोस् अनि त्यो दुइटै हिले र धुले ब्याडको बेर्ना रोपेपछि खडेरी पर्यो सुक्खा भयो भने त्यो धुले ब्याडको बेर्नाले बढी खडेरी सहन सक्छ त्यो हिले ब्याडभन्दा। त्यस हुनाले यस्ता यस्ता कुरा पनि किसानहरूले थाहा पाउनु पर्छ भन्नु
अहिलेलाई चाहिँ तत्काललाई विकल्प चाहिँ जो जसले चाहिँ बिउ राख्नु भएको थियो हिले ब्याडमै बिउ राख्नुभयो यो खडेरीको पूर्वानुमान सुन्नु भएन र बिउ राख्नुभयो तर अकस्मात परेको खडेरीले धान रोप्न पाउनु भएन जस्तै मध्य तराईका केही ठाउँ र मध्य पहाडका केही ठाउँमा त्यहाँ चाहिँ अब विकल्प के रह्यो।
अनि तपाईँको मलाई पुरै चाहिँ एउटा जस्तो लागे के छ भन्नुहुन्छ भने अब तपाईँको यो अहिले साउन दुई तिन गते भइसक्यो अब यो मध्य पहाडमा पनि अब एकदम ढिलो भइसक्यो हेर्नुहोस् है ढिलो भइसक्यो तर अझ पनि रोपाइ गरिरहनु भएको छ। त्यसमा जतिसुकै यो मध्य पहाडमा चाहिँ नि छिटो गर्न सक्यो त्यति राम्रो हुन्छ नत्र त के हुन्छ भने यो मध्य पहाड अहिले मैले गाउँमा त्यो पछु हावा लाग्छ दुध पस्ने फुलफुल्ने बेला भने जस्तै चिसो लाग्छ हेर्नुहोस् यहाँ पाक्ने बेलामा अनि धेरै चिसो भइदिएपछि त्यो बाला नै ठाडो भएर बसिदिन्छ क्या धान त्यो झुक्न पऱ्यो नि पाक्नको त बाला त्यो नझुकन ठाडै बसिदिन्छ। त्यसो हुनाले यो मध्य पहाडमा चाहिँ नि यथासक्य छिटो अब सिधै हाल्न पऱ्यो तर तराईमा चाहिँ फेरि अझ टाइम छ हेर्नुहोस् है फेरि अब त्यति आतिन पर्ने ऊ समय छैन बेर्ना छ राम्रो ऊ छ भने अझ पनि तपाईँको पन्ध्रौँ दिन पछि पनि लगाउन सकिन्छ अझ मैले अघि जात भने चाँडै पाक्ने मध्य खाले ढिलो पाक्ने भने अझ चाँडै पाक्ने भयो भन्दा अझ ढिलोसम्म लगाइने हो मध्यम ढिलो त्यसै किसिमले सोध्नु पऱ्यो। त्यसो हुनाले अनि अर्को हाम्रो अब देशभरिको धानको ऊ हेर्नुहुन्छ भने 70% जति धानको उत्पादन तराई क्षेत्रमा हुन्छ
पहाडमा त गुजाराको लागि
पहाडमा अलिक क्षेत्रफल पनि धानको त अनि म कहिले कहिले उदाहरण लिने गर्छु क्या तपाईँको झापा सबभन्दा धेरै उत्पादन हुने धान उत्पादन क्षेत्रफल लगाउने र उत्पादन झापा जिल्ला हो त्यो झापा जिल्लामा एउटा जिल्लामा उत्पादन हुने टोटल धान जुन छ त्यो पहाडको 22 जिल्लाभन्दा बढी हुन्छ हेर्नुहोस् अनि दोस्रोमा मोरङ आउँछ। त्यसो हुनाले तराईमा चाहिँ नि अझ पनि समय छ तर यो मध्य पहाडमा चाहिँ एकदम जति सुक्यो छिटो लगाइहाल्नु पर्छ।
अब पानी पानी कुर्ने कि मध्य पहाडमा जस्तो हुन्छ अलिअलि पानी अलिअलि धुलोतिर मिसाएर रोप्ने त अब त्यसो भए
होइन अनि एउटा मैले साधारण कुरा एउटा ऊ गर्छु जुन गरेको पाइँदैन कि तपाईँको जस्तै पानीको पनि अब स्रोत हुँदैन किसानको हेर्नुहोस् ब्याड लगाउनु भयो अब लगन त समय घुर्किन थालिसक्यो बुढो हुन लाग बेर्ना भने धेरै छ भने एउटा के पनि साधारण गर्न सक्छ जुन गरे पाइँदैन म चाहिँ के भन्छु भने अब अलि दिनसम्म त्यसले पनि धान्छ भन्न खोजेँ मतलब धेरै गरम भयो भने त्यो बिहान घाम उदायदेखि नअस्तासम्म त्यो धानको ब्याडलाई पनि एउटा के भन्ने अब कपडा भन्नु झुल जस्तोले किन त्यो छारी नदिने अथवा स्याउलाहरू बाँसको भाटाहरू मिलाएर पनि त्यो गरिदिने अनि तपाईँको घाम अस्ताएपछि चाहिँ खोलिदिने त्यो हेर्नुहोस् है त्यो गरे नि केहीसम्म त्यो धेरै घामको रापले गर्दा त्यति बेर्नाहरूलाई असर पर्दैन अनि हामीले यहाँ मध्य पहाडमा त फेरि एउटा दुईवटा जातहरू यस्तो सिफारिस गरेका छ यो काठमाडौँ भने अब मध्य पहाडमै पर्छ एउटा खुमल 10 भन्छ अर्को खुमल 13 भन्छ कि तपाईँको त्यो 10 र खुमल 10 र खुमल 13 अनि एउटा म किसानहरूलाई भन्नु कतिलाई थाहा हुँदैन खुमल 10 भने जोड नम्बर हो 13 भने बिजोड नम्बर हो अनि त्यो जोड नम्बर भनेको मसिनो धान चामल हो है त्यो भन्न खोजेँ कि मसिनो अनि 13 भने चाहिँ नि बेजोड नम्बर हो त्यो चाहिँ नि मोटो भन्न खोजेँ खुमल 4 भने मसिनो जोड भएको चाहिँ मसिनो हो अनि मैले भनेको खुमल 10 र खुमल 13 को चाहिँ कस्तो गुणमा छ अब यस्तै पानी परेन अनि बेर्न अलि उमेर छिपिँदै गयो भने त्यो 50-60 दिनसम्मको हुन त साधारणतया हामी 25-30 दिनको बेरना रोप्नु भन्छौँ कि हाम्रो सिफारिस। अब त्यो पानी भएन आदि इत्यादि समस्या आयो भने त लगाउन सकेन भने त्यो अलिकति 50 दिन उता ढिलो भए पनि उमेर गएको बेर्ना पनि त्यो खुमल 10 र खुमल 13 जात छ भने त्यो उत्पादनमा त्यति धेरै असर गर्दैन भनेर यस्तो समस्या त बेला बेलामा आइरहन्छ तपाईँको यो बाली पनि भन्नु त्यसमा त्यस्ता जातहरू पनि सिफारिस गरे हुन्छ अनुसन्धानबाट भन्न खोजेँ मैले।
अब चाहिँ धान रोपिसकेकोतिर जाउँ, केही ठाउँमा चाहिँ धान रोपेर गाँजिन सुरु भइसकेको छ, त्यस्तो धानको स्याहार सुसारको कुरा आउँछ, कसरी गर्ने?
अँ तपाईँ पहिले चाहिँ अब के भनिन्छ भने नि तपाईँको यो अब स्याहार सुसार म त के भन्छु त उभ्यार्नेदेखिन् यो अस्ति म तपाईँको बाँके बर्दिया कैलाली कञ्चनपुर गएर आएँ कि किसान यो धानको बेला एउटा चैते धान भने अब चैते धान त पाकिसक्यो होइन अब वर्षे धानको ब्याड राखेको छ अनि म चाहिँ नि के भन्छु भने यो धानको बेर्ना हो तरकारीको बेर्ना हुर्काउनलाई चाहिँ नि हाम्रो छोराछोरी हुर्का जस्तै हुर्काउनु पर्यो भन्छु हेर्नुहोस् त्यो गरेर पाइँदैन हेर्नुहोस् त्यो चारै जिल्लामा म गएँ तपाईँको अब त्यो ब्याड राखेर धानको बेर्ना राखेको मैले पाइनँ एक कट्ठा जस्तै तपाईँको एकदम ठुलो क्षेत्रफलमा यसो जमिन तयार गरेर ती बिउ छर्दा देखिन्छ कि अनि त्यहाँ बिचमा घाँस आयो अथवा के छिर्न होइन स्प्रे गर्न पर्यो भने त त्यो सबै बेर्ना कुल्चिँदै जानु पर्यो त्यहाँ ए त्यसलाई ब्याड मात्रै पनि राम्रो गरिदिया भएदेखि त बिचमा नाली बनाउने हिँड्ने बाटो पनि चाहिने त्यो गरेकै पाइने हेर्नुहोस् अनि तपाईँको अब यसमै भन्ने गयो भने म जहिले पनि एउटा जोड दिएर भन्ने कुरो चाहिँ धानको बिउ छान्ने तरिका भन्छु क्या त वैज्ञानिक तरिका धानको बिउ छान्ने तरिका हुन त अहिले धानको बिउ छान्ने तरिका गयो फेरि त आउँछ त्यो साधारण भाषा मैले भने के भने एक किलो बजारमा नुन पाउँछौँ नि हामीले तरकारीमा हाल्ने त्यो 5 लिटर पानीमा हालेर घोल बनाउने हेर्नुहोस् घोल बनाउने अनि त्यसमा किसानले आफै पनि छानेर राख्नु भएको हुन्छ बिउ त्यो छानेकोलाई पनि त्यसले छानिदिन्छ कि राम्रो पोटिलो हृष्टपुष्ट रोग किराले आक्रमण गरेको हल्का फुल्का हुन्छ अनि कोही कोही फेरि रोग यस्तो हुन्छ त्यो बिउदेखि नै सर्छ जस्तो मरुवा सबभन्दा खतरनाक रोग भने ब्लास्ट मरुवा रोग भन्छ त्यो धानको बिउदेखि नै सर्छ अनि मैले भने जस्तो त्यो 1 किलो नुनलाई 5 लिटर पानीमा घोल बनाएर छान्या छ भने त्यो रोग हल्का फुल्का त सबै त्यो घोलको बिचमा माथि बस्छ अनि त्यसलाई कपडा छान गरेर यसो अलगाउने अनि तल राम्रोलाई चाहिँ त्यो घन्टौँसम्म नुन पानीमा हाल्न हुँदैन फेरि 1 मिनटमै छुटाइदिन्छ घोल बनाएपछि अनि त्यो तलको चाहिँ राम्ररी 2-3 फेर सफा पानी सफा गरेपछि भइहाल्यो अनि त्यो माथि भएको र तल भएको बिउ हेर्नुभयो भने त्यसै त धान भने अब त सुनको टुक्रा जस्तो हुन्छ भन्छु म त्यो तल पिँधमा बसेका त्यो घोलको बिउहरू 24 क्यारेटको सुनको जस्तो दाना हुन्छ भन्छु कि धान कति सिम्पल तरिका हेर्नुहोस् अब यो मैले त फेरि के भन्नुहुन्छ नि मैले त यो सैद्धान्तिक कुरा मात्रै भनिरहेको छ नि यो कुरो गरेर आएको कि 8-9 सय रोपनी फार्ममा त्यहाँ हरदिनाथ भन्ने छ धनुषामा त्यहाँ त्यत्रो ठुलो फार्ममा नि हामी यसरी यो मैले चाहिँ जापानबाट सिकेँ अब यो तालिम धेरै वर्ष अगाडि त्यहाँ 100 सबै किसान यसरी बिउ छान्छ बिउ यसरी छान्ने हेर्नुहोस् अनि ब्याड हो ब्याड त थोरै जग्गा हुन्छ फेरि त्यो थोरै जग्गामा त जति मेहनतै गर्न सकिन्छ नि फेरि अनि राम्रो कम्पोस्ट भन्नुहोस् पाकेको कम्पोस्ट मैले 1 महिना अगाडिदेखि नै ब्याडमा किन नबनाउनु अनि यो बिउ पनि राम्रो हो हेर्नुहोस् यता ब्याड पनि राम्रो माटो ब्याडमा राम्रो कम्पोस्ट मल जस्तो कालो माटो कहीँ कहीँ जङ्गल छ भने तपाईँको जङ्गलबाट त्यो पात पत्तिङ्गर खसेको त्यो माथिको सतहको माटो एकदम राम्रो हुन्छ त्यो राख्नु यता बिउ राम्रो हो यता माटो राम्रो हो भनेपछि बेर्ना राम्रो हुन्छ बेर्ना राम्रो भएपछि उत्पादन राम्रो हुन्छ भनेको अनि छोराछोरी हुर्का जस्तै भनेको यति मात्रै गरे पनि 10-15% उत्पादन त्यसै बढाउन सक्छौँ हामी यो यसरी गर्न पऱ्यो अब तपाईँले त रोपाइँ गर्नुपऱ्यो के गर्ने भन्नुभयो अब रोपाइँ पछि नि एउटा चाहिँ एकीकृत शत्रुजी व्यवस्थापन आइपिएम भनेर खुब सुनेको छ किसानहरूले गरिरहनु पनि भएको छ अनि त्यसको एउटा सिद्धान्त के भन्छ धान रोपेपछि 1 महिनासम्म चाहिँ नि यो झारपात रहित घाँस रहित बनाइदिने जनको आयो भने त्यसलाई अब ओखल दिने अब हुन त अब अहिले विषादी प्रयोग गरेर पनि त्यो घाँस झारपात व्यवस्थापन गर्न सकिन्छ 1 महिनासम्म चाहिने झारपात रहित गराइदिने त्यो पनि आइपिएम तरिका हो भन्छन् कि अनि 1 महिनापछि त त्यो बेर्ना धान गाधाहरू ठुलो भइसकेका हुन्छन् अनि त्यसपछि आएको घाँसहरूलाई चाहिँ त्यो धानले नै पेलिदिन्छ भन्ने सिद्धान्त पनि छ त्यो छ अनि अर्को चाहिँ तपाईँको अब यो रोपाइँ गर्नेपछि भन्नुभयो अनि धानका मैले चाहिने एक दुईवटा त्यो मुख्य सूत्र जस्तो के हुन्छ भने साधारणतया हामीलाई भात दाल तरकारी भने जस्तै धानलाई भन्नुहोस् बिरुवालाई नि नाइट्रोजन फस्फोरस र पोटास चाहिन्छ हेर्नुहोस् नाइट्रोजन फस्फोरस पोटास भन्छौँ हामीलाई भात दाल तरकारी भने जस्तै अनि सिफारिस के हुन्छ हुन त अब माटो पनि परीक्षण गरेर त्यो आधारमा चाहिँ मल हाल्नु भने हुन्छौँ त्यो गर्न सक्यो त अति उत्तम तर कतिले त्यो गरे हुँदैन भने अनि साधारणतया हाम्रो के हुन्छ भने पोखरेलजी 100 किलो नाइट्रोजन हाल्नुहोस् एक हेक्टरमा भन्छ हेक्टर भने रोपनी भाटामा 20 रोपनी हो तराईमा चाहिँ 30 कट्ठा हो एक हेक्टर भने म हेक्टरमा भन्छु एक हेक्टरलाई चाहिँ नि 100 किलो नाइट्रोजन 60 किलो फस्फोरस 40 किलो पोटास हाल्नु भने हुन्छ कि सर्भर भने 100, 60, 40 भने 200 किलोग्राम त्यो पोषक तत्त्व खाद्य तत्त्व हाल्नु भने हुन्छौँ अनि एउटा सिफारिस के हुन्छ भने त्यो 100 किलो नाइट्रोजनको आधा चाहिँ नि जमिन अन्तिम तयारी गर्नखेरि हाल्नु भने हुन्छ मलाई अनि फस्फोरस र पोटासको त्यो 60 र 40 किलो चाहिँ त्यो जमिनको अन्तिम त्यो सबै हालिदिने अनि बाँकी अब आधा 50 किलो नाइट्रोजन चाहिने यदि बलौटे जमिन छ भने त अझ त्यसलाई चाहिने 2-3 स्प्रिट गरेर पटक पटक गरेर हाल्नु भन्छ बलौटेमा धेरै चुहिन्छ बगेर जान्छ अनि चिम्टाइलो माटो छ भने चाहिँ त्यो आधीलाई एकैपट्टि हाले नै हुन्छ बाँकी 50 किलो हुन्छ अनि धानको एउटा सूत्र छ हेर्नुहोस् के सूत्र छ भने धान खेती गर्नलाई के भन्छन् भने माटोको उर्वरा शक्ति नै राम्रो हुनुपर्छ भन्ने छ हेर्नुहोस् यो भन्दाखेरि मलाई एउटा गोष्ठीमा के प्रश्न आयो भने ल माटोको उर्वरा शक्ति त जुन बालीलाई नै चाहिन्छ यो धानलाई मात्र किन भने भन्नुभयो कि धानलाई किन भने अब फेरि धेरै त किसानहरूले त मैले भने जस्तो नाइट्रोजन फस्फोरस पोटास सन्तुलित मात्रामा नमिलाइकन असन्तुलित प्रयोग भए पनि पाइन्छ खालि युरिया भात मात्रै हालिदिने भने जस्तो युरिया मात्रै हाल्या हुन्छ अनि त्यो युरिया जुन सिन्चित धान खेतमा अब त्यो विदेशबाट आउँछ त्यति महँगो छ यिनीहरू हेर्नुहोस् त्यो जुन किसानले हाल्नुहुन्छ त्यो युरियामा 46% नाइट्रोजन हुन्छ त्यसको 60-70% चुहिएर बगेर उडी आमेना ग्यासहरू खेर जान्छ हेर्नुहोस् त्यो नाइट्रोजन युरियाको त्यसैले धान खेती गर्नलाई माटो उर्वरा शक्ति नै राम्रो हुन्छ भन्ने कुरा अझ मैले त अब लामो यो हामी दीर्घकालीन मलखाद परीक्षण भनेर नि अनुसन्धान गरिरहेको हुन्छ कि विभिन्न मात्रामा मल हालेर विभिन्न गर प्लटमा अनि त्यसको निष्कर्ष 25-30 वर्षदेखि गरेर हाले के पाछौँ भने त्यो अघि मैले भने 100 किलो नाइट्रोजन हाल भन्याएर सिफारिस छ भने आधा चाहिँ नि तपाईँको त्यो युरियाबाटै हालिदिने नाइट्रोजन अनि आधा 50 किलो चाहिँ नि अब गाईबस्तुको मल हुनसक्छ कि जस्तै अर्ग्यानिक मलहरू जस्तै म त फेरि काम गरेर आएनस् त्यसमा पनि धैँचा भन्ने हुन्छ हरियो मल मलै हरियो मल भन्छ धैँचालाई अनि त्यो कसरी प्रयोग गर्छन् भने गहुँ काट्यो एकफेर जोतेर बिउ छरिदिन्छन् ढैँचाको हेर्नुहोस् है तराईमा अनि गहुँ काटेपछि 50-60 दिनपछि मात्रै धान रोपाइ हुन्छ अनि त्यही बिचको बेला गहुँ काटेर एकफेर जमिन जोतेर ढैँचाको बिउ राख्ने अनि धान खेतीको रोप्ने खेर त त्यो हिल्याउनु पर्छ त्यो हिलाउनु खेर त्यो पुरा बिरुवालाई नै त्यो माटोमा पल्टाइदिने हरियो मल भने हरियो अवस्थामा बिरुवालाई माटोमा पल्टाएर मलको काम लिने भने त्यो ढैँचा अन्त कहीँ कहीँ घन्सी कहीँ मनेजर भने पनि सुनेको छु मैले तर अङ्ग्रेजीमा नि ढैँचै भन्छ धेरैजसो ढैँचा भन्छन् त्यो प्रयोग गर्ने आधा त्यसरी गर्यो भने माटोको उर्वरा शक्ति नि राम्रो हुन्छ हेर्नुहोस् वातावरण दृष्टिकोणले नि यो आधा नाइट्रोजन रासायनिक मल घटायौँ हामी बिउको गुणस्तर पनि राम्रो हुन्छ अब जस्तो मैले त्यो जनकपुरमा त हामी तपाईँको 600 रोपनीमा गर्थ्यौँ हरियो मल हेर्नुहोस् ढैँचालाई के अनि त्यो गर्दाखेरि एक वर्षमै हामी 120 टन धान निकाल्थ्यौँ बिउ त्यसरी छान्थ्यौँ अनि त्यस हुनाले यस्ता यस्ता खेती गर्ने तौर तरिकाहरूलाई पनि अप्नायो भने किसानले चाहिँ नि दिगो भन्छौँ अहिले शब्द खुब प्रयोग गर्छौँ दिगो उत्पादन हुनु भयो हो दिगो हुनलाई चाहिँ नि विशेष गरेर यो नाइट्रोजनको मात्रा चाहिँ नि मेरो किसान दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध के छ भने अब अहिले भयो अहिले नभ्याउनु भयो भने भविष्यमा धान खेती गर्नेखेरि जहिले पनि यो फ्युजन टेक्नोलोजी राम्रो हुन्छ भन्छौँ हामी फ्युजन भने 100 किलोलाई आधा चाहिँ युरियाबाट दिने आधा चाहिँ गाईबस्तुको मल अथवा त्यो हरियो मल जस्तो तराई भित्रीमा जस्तो त्यसरी दिनुपर्छ भन्न खोजेँ मैले
अब हामी अन्त्यमध्यतिरसम्म किरा लाग्ने सम्भावना कुरा गरौँ यहाँले गोडमेलको कुरा एक महिनासम्म झारहरू नराख्ने त्यसपछि धानले आफै पेल्छ भन्नुभयो किरा लाग्ने समस्या चाहिँ यो ठ्याक्कै ध्यान रोपेपछि 10-15 दिन र एक महिनाको बिचमा चाहिँ कतिको रहन्छ
अनि किराको पनि समस्या हेर्नुहोस् किरा रोग भन्न त यही भन्छन् हामीलाई पढाउने गुरुले के भन्थ्यो भने जसरी अनुसन्धानकर्ताले धेरै धान फल्योस् होइन रोग किरा नगलायोस् भनेर अनुसन्धान गरिरहेछ गरेको हुन्छ भने रोगले पनि अनुसन्धान गरिरहेछ भन्छन् क्या तपाईँको अनि के भन्या होला भन्ने कुरा हो आज जस्तो लाग्छ। तर वास्तविकै रूपमा के भने जस्तो मैले उदाहरण दिएँ भने धानमा सबभन्दा लोकप्रिय जात भनेको नेपालमा मसुली भन्ने जात के धान त आजभन्दा 35 वर्ष अगाडि सिफारिस भएको जात हो, त्यो मसिनो खान मिठो बजार भाव राम्रो पाउने पराल पनि राम्रो हुने भन्ने थियो। तर अब अहिले आएपछि तपाईँको चितवनमा त कस्तो पनि पायौँ भने त्यो मसुली त्यो धानको नर्सरी ब्याडमै लगाउँदाखेरि त्यो अघि मैले भने जस्तो मरुवा ब्लास्ट रोगले नै पुरा डडा जस्तो भएर ऊ गरिदिने। अनि पहिला लाग्थेन 30-35 वर्ष अहिले लाग्यो भन्नु मतलब अनि उसले नै अनुसन्धान गर्यो भने प्रमाणित हुन्छ भन्न खोजेँ मैले। अनि तपाईँले किरा भन्नु हो भने अब किरा पनि फेरि त्यसको पनि हुन त सकेसम्म अहिले हामीले वातावरणको दृष्टिले यी रासायनिक विषादीहरू होइन रोगनाशक कीटनाशकहरू प्रयोग गर्नुभन्दा सकेसम्म चाहिँ नि जैविक तरिकाले अहिले बायो पेस्टिसाइडहरू पनि विभिन्न किसिमका आइरहेका हुन्छन् त्यसले प्रयास गर्न पऱ्यो। सकेसम्म त त्यो रोगतिरै नलाग्ने जातहरू निकाल्यो भने सबभन्दा राम्रो। अब तर भयो भने बायो पेस्टिसाइडमा जाने अब हुँदै हुँदैन अति घडीमा त्यो बायो पेस्टिसाइडले नि काम गरेन भने त हामीले विषाद छड्न पर्ने बाध्यता पनि आउन सक्छ। अनि त्यो विषाद कीटनाशक भने जस्तो किरा कुरा गर्नु हो तपाईँले के हुन्छ भने एउटा चाहिँ नि त्यो कीटनाशक विषादी कस्तो हुन्छ किरालाई छोएपछि मारिदिइहाल्ने कन्ट्याक्ट भन्छन् कि सम्पर्कमा आउने बित्तिकै मारिदिइहाल्ने। कोही कोही चाहिँ तपाईँको यो दैहिक भन्छौँ हामी सिस्टेमिक भन्छन् अङ्ग्रेजीमा त्यसलाई चाहिँ नि मतलब जरामा तल फेदमा हाल्या छ विषादी भने पनि त्यो टुप्पोमा भएको किरा पनि मर्ने कि त्यो सिस्टमबाट नै त्यो विषादीको असर गरेर मार्ने भन्ने त्यस्तो पनि हुन्छ। त्यस हुनाले सकेसम्म चाहिँ नि हामीले जैविक तरिकाले नै खेती गरेर त्यो व्यवस्थापन गर्न पऱ्यो रोग किराको। अब हुँदै हुँदैन भने त अन्तिम घडीमा त्यो छर्न विषाद छिर्न पर्ने अवस्था आउँछ।
हस् हामीलाई समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद।
पोखरेलजी तपाईँलाई धेरै धेरै धन्यवाद यो उज्यालो एफएमलाई पनि किसान दाजुभाइ दिदीबहिनीहरूले नि यो छलफलको आधारमा केही कुरा ज्ञान गुणका कुराहरू अनि भन्ने एउटा चलन के छ भन्नुहुन्छ अङ्ग्रेजीमा के थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली भन्छन् संसारमा के कसो भइरहेछ भने ज्ञान गुणका कुरा चाहिँ थाहा पाउनु पऱ्यो अरे तर आफ्नो माटो हावा परे अनुसार चाहिँ चल्न पऱ्यो। त्यस हुनाले छलफलको आधारमा नि केही यो प्रविधिबारे जानकारी लिएर उपयोग गर्नुभयो भने यो छलफल चाहिँ नि फलदायी भयो भन्ने ठान्छु। यति भन्दै म बिदा हुन्छु। हस्त नमस्कार।
उहाँ हुनुहुन्थ्यो धान बाली विज्ञ भोलामान सिंह बस्नेत। धान बालीको विषयमा कुराकानी सँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलदूत नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै अर्जुन पोखरेल र मिलन तिमल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।